अनि म सुरुमा पहिलो तिमोथी 6 को 1 देखि 10 सम्म तपाईँहरूको अगाडि पढ्न चाहन्छु। अनि यहाँ यस्तो लेखिएको छ, दासत्वको जुवामुनि हुनेहरू ती सबैले आआफ्ना मालिकहरू पूर्ण आदरका योग्य छन् भनी ठानुन्, ताकि परमेश्वरको नाउँ र शिक्षाको बदनाम नहोस्। दोस्रो पद, जसका मालिकहरू विश्वासी छन् तिनीहरूले ती मालिकहरू विश्वासमा सँगी विश्वासीहरू हुन् भनेर आदर नगरून्, बरु तिनीहरूका सेवाबाट लाभहरू उठाउने विश्वासी नै हुन् अनि तिनीहरूप्रति प्रिय छन् र तिनीहरूका भलो चिताउँछन् भनेर तिनीहरूका सेवा अझ राम्रोसँग गरून्। यी कुराहरू तिमीले सिकाउनु र आग्रह गर्नु। 3 पदमा, यदि कसैले हाम्रो भन्दा भिन्दै शिक्षा सिकाउँछन् र हाम्रो प्रभु येशु ख्रीष्टका उचित वचन र भक्ति अनुसारका शिक्षासित सहमत हुँदैन भने, 4 पद, ती घमण्डले फुलिएका हुन्छन् र केही पनि जानेका हुँदैनन्, तर तिनीहरूलाई विवादहरू गर्ने मनोरोग लागेको हुन्छ। यस्ता शब्दहरूका बारेमा झगडा गर्छन् जसले डाहाकलह, बदनाम र खराब शङ्काहरू उत्पन्न गराउँछ। 5 पद, र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूको माझमा कचिङ्गल उठाउँछन् अनि भक्ति चाहिँ लाभको साधन हो भनी तिनीहरू ठान्छन्। तर सन्तुष्टता सहितको भक्ति नै ठुलो लाभ हो। अनि 6 को 7मा, किनकि हामीले यस संसारमा न केही ल्यायौँ न त यसबाट केही लिएर जानेछौँ। 8 पदमा, तर यदि हामीसित खानेकुरा र लाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्ट रहन सक्नुपर्छ। 9 पदमा, जो धनी हुन चाहन्छ तिनीहरू परीक्षा र पासोमा फस्छन्, अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन् जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछन्। 10 पद, किनकि रुपियाँ पैसा प्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँ पैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन् र धेरै पीडाहरूले आफूलाई छोडेका छन्। अर्को एउटा पद 11 पनि पढ्न चाहन्छु, तर हे परमेश्वरका मानिस, तिमी यी सबै कुराबाट अलग बस र धार्मिकता, भक्ति, विश्वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग। अब आज हामीले जुन कुराहरू हेर्छौँ त्यो चाहिँ के नगर्ने भन्ने कुरा भयो, अनि 6 को 11 देखि तलतिर चाहिँ हामीले के को पछि लाग्नुपर्छ भन्ने कुरा चाहिँ हामीले यहाँनिर देख्दछौँ। यो पहिलो तिमोथी 6 अध्याय, पहिलो तिमोथीको अन्तिम, त्यसैले एक किसिमले भन्न सकिन्छ यहाँनिर तिमोथीले के अरे पावलले तिमोथीलाई उनको अन्तिम अन्तिम शिक्षा दिइराखेका छन् भन्न सकिन्छ। त्यसैले हामी पहिलो योभन्दा अगाडिको अलिकति म सम्झाउन चाहन्छु। पहिलो तिमोथी 5 अध्यायको 25, होइन, त्यो चाहिँ अन्तिम पद थियो। कसैलाई पनि राम्रो नचिनी न्याय गर्नु हुँदैन, कसैको पनि साँचो चरित्र देखा पर्न हामीले उसलाई समय दिनुपर्छ। कति मानिसहरूको व्यक्तिगत जीवनमा अरू कुराहरू हुन सक्छन् जुन हाम्रो पनि हुन सक्छ, जुन राम्रो या नराम्रो हुन सक्छ। त्यसकारणले तुरुन्तै मान्छेलाई हेरेर न्याय गर्नु हुँदैन भन्ने कुरा चाहिँ पावलले तिमोथीलाई यसभन्दा अगाडि सिकाएका थिए। अर्को त्यस विषयमा महत्त्वपूर्ण कुरा चाहिँ के थियो भनेदेखि, कसैलाई पनि कुनै पदमा अथवा कुनै सेवामा लगाउनु अगाडि, उसको लागि प्रार्थना गर्नु अगाडि चाहिँ निश्चय हुनु जरुरी हुन्छ कि ऊ कस्तो खालको मान्छे हो। त्यसरी हतार गरेर प्रार्थना गरेर कसैलाई जिम्मा दिनु चाहिँ आफै पापमा फस्नु भन्ने कुरा पनि यहाँ छ। त्यसले गर्दाखेरि यो परमेश्वरको सेवामा जो एल्डर डिकन पास्टर भनेर हुन्छन्, अभिषिक्त हुन्छन्, वास्तवमा उसको बोलावट र उसको जीवनको उद्देश्य कति महत्त्वपूर्ण छ, त्यसको लागि योग्य हुने कुरा हामीले योभन्दा अगाडि धेरै पढिसकेका छौँ। त्यसैले यही कुरा मान्छेलाई न्याय गर्दाखेरि हामी होसियारी हुनुपर्छ, यो कुरा मुख्य योभन्दा अगाडि थियो भनेदेखि। अनि अब हामीले पहिलो तिमोथी छदेखि छको एकदेखिको कुरालाई हामी हेर्नेछौँ। वास्तवमा पहिलो तिमोथी छको एक र दुईमा चाहिँ खास गरी बाँकी पहिलो तिमोथी छमा चाहिँ चारवटा समूह, चारवटा फरक फरक ग्रुपको बारेमा यहाँ कुरा गरेको हामी देख्दछौँ, होइन? अनि विशेष गरिकन विश्वासीहरू जो कमाराहरू हुन्छन्, दास कमाराको धेरै प्रथा थियो त्यो बेलामा, त्यो बेलाको रोमी साम्राज्यको बारेमा यसको बारेमा हेऱ्यो भनेदेखि धेरै नै मान्छेहरू चाहिँ दासत्वमा छ। मैले पछि यहाँ उल्लेख गर्छु त्यसको बारेमा। त्यसरी त्यो ठुलो समस्या थियो। त्यसैले यो दुई र के अरे छको एक र दुईमा जो पढ्दाखेरि तपाईँले झट्ट हेर्दाखेरि हामीले कचोटि नबुझ्न सक्ने अवस्था छ। किन यस्तो होइन? किनभने यहाँ त रेभोल्युसन गर्छ नि त, रेभोल्युसन होइन, अत्याचार, यो थिचोमिचो हो यो, किनभने अधिकारको लागि लड्ने होइन। त्यसैले कहिलेकाहीँ क्रिस्चियनहरू अधिकारको लागि हडताल गर्न थालेर हामीले देखिरहेको हुन्छौँ। तर ख्रिस्टको मान्छेहरूलाई चाहिँ परमेश्वरले कस्तो वचन दिनु रहेछ, दिनुहुँदो रहेछ, तपाईँले यहाँ पाउनुहुन्छ क्या। यो एकदमै जटिल कुरा छ। तपाईँ ख्रिस्टमा विश्वास गर्नेहरूको लागि समाजमा, देशमा, राजनीतिमा हाम्रो कस्तो खालको विचार हुनुपर्छ, हामीले के परमेश्वरबाट पाइराखेको छौँ, धेरैलाई यो थाहा पनि छैन, कतिले गरेका छैन। समयको कारणले गर्दाखेरि म छट भट्टाभट्टी सुरु गर्छु। दासहरू, पहिलो कुरा चाहिँ यो तिमोथीलाई के भन्छ, पावलले चाहिँ एउटा आर्मीको हिसाबले कुरा गरेको हामी देख्छौँ, सिपाही जस्तै होइन कुरा गरेको हामी देख्छौँ। अनि जति पनि यहाँ वचनहरू छ, आदेश एउटा सिपाहीलाई आज्ञा गर्ने कुरा जस्तो होइन, लडाइँ लड्ने अनि त्यसलाई पक्रने एउटा लडाइँको सिपाही जुन चाहिँ एउटा निश्चित उद्देश्यको लागि समर्पित भएको हुन्छ, त्यसको आधारमा भनेको कुराहरू हामी पाउँछौँ। त्यसको बारेमा पनि तपाईँलाई एक दुईवटा पद म पढ्न चाहन्छु यहाँ, होइन? उनले कसरी ती कुराहरू भनेका छन् भन्ने कुरामा तपाईँलाई मैले कहाँ भनेदेखि पहिलो तिमोथी एक अध्यायमा नै एउटा सिपाहीलाई जस्तै आदेश दिन्छन्। यो किनभनेदेखि यो परमेश्वरको वचन पछ्याउने कुरामा हामी जोसिलो हुनुपर्छ भन्ने कुरा, यो लेसे फेयर भन्ने शब्द हिजो अस्ति हामीलाई उसले सिकाएको थियो, यो लेजी क्या, अल्छी, कुनै मोटिभेसन पनि छैन, कुनै के भन्छ त्यसलाई जोस पनि छैन। धेरै मान्छे त्यस्तो हुन्छ होइन, काम गर्ने क्रममा होइन, कहिलेकाहीँ त मान्छेको व्यक्तित्व अलि ढिला खालको, ढिला सुस्ती हुन्छ होइन, कोही कोही चाहिँ अलिकति जोसिलो, अगाडि बढ्ने त्यस्तो खालको हुन्छ। तर यहाँ बाइबलमा तिमोथीलाई पाउलले जुन भन्छन्, एउटा सिपाहीको शब्दमा, एउटा सोल्जर, सिपाही भने तपाईँले बुझ्नुहुन्छ, सिपाहीको बारेमा पनि मैले जुन बाइबल सुरुमा पढेको थिएँ त्यो मान्छे चाहिँ पहिला सिपाही थियो भने मतलब एउटा अफिसर थियो अस्ट्रेलियाको, अनि त्यो पहिलो कि दोस्रो विश्वयुद्ध मैले बिर्सेँ, त्यसमा ऊ संलग्न भएको थियो। अनि उसले जहिले पनि त्यसको उदाहरण दिन्थ्यो, अनि जहिले पनि यो नामधारी क्रिस्चियनलाई चाहिँ गेट बाई सिपाही भन्थ्यो। गेट बाई भने थाहा छ तपाईँलाई, कमसे कम उसको लड्ने धुन पनि छैन, कमसे कम खालि दिन काट्ने, कमसे कम जति चाहिन्छ त्यो, कति धेरै मान्छे तपाईँले देख्नुहुन्छ त्यो मन लगाएर पुरा हृदयले काम गर्ने मान्छे एकथरी हुन्छ, तर उसलाई दिएको जिम्मा कमसे कम आँखामा छारो हालेर त्यसलाई कमसे कम मान्छेले गाली मात्रै काली मात्रै खप्नलाई त्यो गर्ने गेट बाई सिपाई भन्छ। अनि क्रिस्चियन चाहिँ त्यस्तो चाहिँ हुनै सक्दैन, नामधारी त क्रिस्चियनै हुन सक्दैन। त्यो कुरो चाहिँ हामीले सिक्छौँ। अब तपाईँलाई म एक दुईवटा पद पढ्छु जुन चाहिँ कसरी सिपाहीको जस्तै आदेश। पहिलो तिमीको तिमीमा के छ, मेकेडोनियामा जाँदा मैले तिमीलाई आग्रह गरेँ चाहिँ तिमी एफिससमै बस र तिमीहरू जसले झुट्टा शिक्षाहरू सिकाइरहेका छन् अबदेखि नसिकाओ भनी यो आज्ञा देऊ भन्ने छ यहाँ। के अर्को तपाईँले ग्रिकमा हेर्नु भने आदेश भन्ने शब्द तपाईँले प्रयोग गरेको पाउनुहुन्छ। अनि यहाँनिर त्यो तपाईँलाई मैले अङ्ग्रेजीमा पढ्नु मन लाग्छ, एज आई अर्ज यु अपन माई डिपार्चर फर मेकेडोनिया रिमेन अन एट एफेसस सो द्याट यु मे इन्स्ट्रक्ट सर्टेन मेन नट टु टिच स्ट्रेन्ज डक्ट्रिन। यो इन्स्ट्रक्ट भनेको चाहिँ सिपाहीलाई इन्स्ट्रक्सन दिने होइन, इन्स्ट्रक्टर भन्छ नि सिपाहीको आर्मीको त्यो सिकाउने मान्छेलाई, बुझ्नुहुन्छ। अनि यहाँनिर अर्को अर्को पनि छ, त्यो पनि मलाई अङ्ग्रेजीमा पढ्नु होला, तपाईँ सबै अङ्ग्रेजी बुझ्नुहुन्छ। पहिलो तिमोथी 6:17, इन्स्ट्रक्ट दोज हु आर रिच इन दिस प्रेजेन्ट वर्ल्ड नट टु बी कन्साइडेड or to fix their hope on the uncertainty of riches, but on God who richly supply us with all things to enjoy. त्यसको नेपालीमा पहिले तिमी 6:17 जो चाहिँ हामीले हेर्ने भएको छ, तर त्यहाँ कसरी आर्मीलाई जस्तै आदेश दिएको भन्ने कुरा हामीले हेरिरहेको छौँ। वर्तमान संसारमा भएका धनीहरूलाई घमण्डी नहुन् र आफ्नो आज्ञा निश्चित धन सम्पत्तिमा होइन, आफ्नो आशा आज्ञा होइन अनि अनिश्चित धन सम्पत्तिमा होइन तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त सित दिनुहुने परमेश्वरमा लगाउन् भन्ने आज्ञा देऊ, त्यो पनि आदेश देऊ भन्ने कुरा चाहिँ हामीले सिक्छौँ। अर्को यो पहिलो तिमोथी 6:20 पनि तिमोथी परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भयो परमेश्वरले तिमीलाई जुन कुरा सुम्पनु भएको छ त्यसको रक्षा गर्नु मूर्ख कुरा अनि धर्म निन्दा गर्नेहरूदेखि टाढा बस, सत्यको विरुद्धमा विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस, तिनीहरूसित केही छ जसलाई तिनीहरू ज्ञान भन्छन् तर त्यो वास्तवमा ज्ञान होइन। यो पनि मलाई अङ्ग्रेजीमा पढ्नु मन लाग्यो 6:20 है, ओ तिमोथी गार्ड वाट हेज बिन इन्ट्रस्टेड टु यु। सो यो गार्ड भन्ने चाहिँ सिपाहीको कुरा शब्द भयो, त्यही कुरा मैले तपाईँलाई यहाँ पढ्न खोजेको होइन। एभोइडिङ वर्ल्डली एन्ड इम्टी च्याटर एन्ड द अपोजिङ अर्ग्युमेन्ट्स अफ वाट इज फल्स कल नलेज। अनि यहाँनिर एकदमै महत्त्वपूर्ण कुरा चाहिँ के छ भनेदेखि, परमेश्वरमा सन्तुष्ट हुने र संसारिक वस्तुमा लोभ गर्ने, चाहना गर्ने, अभिलाषा गर्ने कुराको भयङ्कर यसमा त्यो कुरा छ। अर्को कुरा चाहिँ हामी परमेश्वरका जनहरू चाहिँ एउटा सिपाही जस्तै समर्पित अगाडि बढ्ने हुनुपर्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्छौँ। एउटा तपाईँलाई यसो यही कुराको सन्दर्भमा डिएल मुडी भने तपाईँले चिन्नुहुन्छ हुन्न, मैले धेरैचोटि उसको उदाहरण दिन्छु। उनले मुडी बाइबल कलेज भनेर सिकागोमा सुरु गरेका, धेरै पढेका मान्छे थिएनन्, हाई स्कुल पनि नपढेका, तर उसको प्रचार एक्चुअली क्याम्ब्रिज युनिभर्सिटीमा त्यो चाहिँ युकेमा प्रचार गर्न गएको, अनि त्यहाँका त धेरै शिक्षित मान्छेहरू एकदम विद्वान युनिभर्सिटीमा, ऊ चाहिँ अब आर्ट क्लास पनि नपढे मान्छे, अनि उसले मान्छेले सुरु सुरुमा ठट्टा गर्दै थिए अरे, तर उसले त कस्तो प्रचार गर्यो कि त्यहाँ मान्छेलाई पगालेर छोडिदियो। अनि त्यहाँबाट एकजना मान्छे विश्वास गरेको मान्छेको टेस्ट भने मैले पढेको थिएँ, त्यो तपाईँलाई कुनै दिन मौका पऱ्यो भने, उसले ऊ चाहिँ अमेरिकामा गएर पछि सेवाकाई गर्छ, त्यो मान्छे पहिला चाहिँ डिएल मुडीलाई गिजाउँथ्यो अरे, अनि डिएल मुडीले यो अल्छी सिपाही कि सक्रिय सिपाही अथवा अहिलेको हाम्रो विश्वासीहरू चाहिँ कस्तो हुनुपर्छ भन्ने सम्बन्धीमा एउटा एउटा सानो त्यो लेखेका छन्, उनको कोट तपाईँलाई म पढ्न चाहन्छु। अब तपाईँले अलिकति उसको इङ्ग्लिसको कारणले नबुझ्नु होला होइन, डिएल मुडी डिड नट वान्ट हिज सोलिस्ट इरा सेन्की भनेको चाहिँ उसको उसले जसलाई प्रचार गरिराखेका छन् ती शारीरिक मान्छेहरू चाहिँ उसलाई मन पर्दैन थियो, टु युज अनवर्ड क्रिस्चियन सोल्जर, त्यस्ता मान्छेहरू चाहिँ अनवर्ड भनेको चाहिँ अगाडि बढ्ने क्रिस्चियन सिपाही चाहिँ होइन। डिएल मुडी चाहिँ विश्वासी क्रिस्चियनहरू चाहिँ त्यस्तो अल्छी नामधारी होइन, गेट बाई सिपाही भने नि अहिले त्यस्तो होइन कि, तर अनवर्ड क्रिस्चियन सोल्जर। अनि उनलाई चाहिँ त्यो जुन प्रकारको क्रिस्चियनिटी त्यो बेलामा थियो, अहिले त झन् बढी छ, मान्छेहरू क्रिस्चियन भई टोपाले मात्रै हुन्छ नि होइन, धेरै मान्छेहरू उसको जीवनमा प्रायोरिटी प्राथमिकता जोड अर्कै हुन्छ, तर नाम चाहिँ उनीहरू क्रिस्चियन। डिएल मुडीले त्यस्तो मान्छेलाई अनवर्ड क्रिस्चियन सोल्जर भन्न चाहँदैन थियो, मुख्य भनाइको मतलब। अनवर्ड क्रिस्चियन सोल्जर भनेको चाहिँ परमेश्वरमा अगाडि बढ्ने सिपाही। अनि मुडी फेल्ट द्याट द चर्च ही स वाज भेरी अनलाइक एन आर्मी। मुडीलाई कस्तो लाग्यो भने जुन चाहिँ मण्डली उसले अहिले देखिराखेको छ भनेको मतलब हाम्रो अगाडि पनि छ, उनीहरू चाहिँ कति पनि स भेरी अनलाइक एन आर्मी भनेको चाहिँ उनीहरू आर्मी सोल्जर जस्तो छैनन्, उनीहरू त नामधारी अल्छी छन्। त्यो मुडीले भन्दैछ, इफ द एभरेज मिलिटरी म्यान अन आवर साइड इन द वर्ल्ड वार सेकेन्ड, अमेरिका अथवा पश्चिमी देशबाट दोस्रो विश्वयुद्धमा लड्ने सिपाहीहरू ह्याड बिहेभ्ड टुवर्ड हिज सुपेरियर एन्ड देयर अर्डर्स, ती सिपाहीहरूले चाहिँ उनीहरूको माथिको हाकिम र उनीहरूको आदेशलाई चाहिँ द वे एभरेज क्रिस्चियन बिहेभ टुवर्ड्स द लोर्ड, आजका एभरेज भनेको चाहिँ प्राय जसो क्रिस्चियनहरूले प्रभुपट्टि जस्तो खालको प्रभुको आज्ञाप्रति जस्तो खालको व्यवहार गर्छन्, कस्तो व्यवहार गर्छन्, पक्का गर्दैनन्, झुटा बोल्छन् होइन, त्यस्तो व्यवहार चाहिँ दोस्रो विश्वयुद्धका पश्चिमी देशबाट होइन, अमेरिका बेलायत सबै एउटैमा थियो, उनीहरूबाट उनीहरूको सिपाहीहरू त्यस्तो थिए भनेदेखि चाहिँ भन्छ उसले के भन्छ भने वी प्रोबब्ली वुड ह्याभ लस द वार। त्यो दोस्रो विश्वयुद्ध चाहिँ पश्चिमी देशहरूले जित्या थियो, तर उसले के भन्छ भने अहिलेको क्रिस्चियनहरू जस्तै विश्वासघाती छ, आफ्नो आफूभन्दा माथिको मान्छेको आज्ञा मान्दैन, प्रभुको आज्ञा मान्दैन भनेदेखि चाहिँ नमानी जस्तै त्यो सिपाही थियो भने चाहिँ उनीहरू चाहिँ हार्ने थियो भन्न खोजेको कुरा तपाईँले यहाँ बुझ्नुहुन्छ होला। इन्स्टेड अफ अनवर्ड क्रिस्चियन सोल्जर, समवन हैज सजेस्टेड द्याट परह्याप्स वी ऑट टू सिङ ब्याकवर्ड क्रिस्चियन सोल्जर। त्यो अनवर्ड क्रिस्चियन सोल्जर भन्ने वास्तवमा एउटा भजन, एउटा कोर्स हो क्या, हामी चाहिँ अगाडि बढ्ने क्रिस्चियन सिपाही भनेर गाउनु पर्ने। अनि यहाँ डिएल मुडीले के भन्छ भने जुन प्रकारको व्यक्तिहरू क्रिस्चियन भनेर आफैलाई भनेर जस्तो जीवन जिउँछन् तिमीहरूलाई त अनवर्ड क्रिस्चियन अगाडि बढ्ने सिपाही होइन कि ब्याकवर्ड क्रिस्चियन सोल्जर भनेर गाउनुपर्छ भनेर उनले भनेको थिए। अनि त्यही किसिमले यहाँ पावलले के भन्छ, पावल इन्स्ट्रक्टेड तिमोथी हाउ टु मिनिस्टर टु फोर्मर ग्रुप्स, चर्चको अरू चारवटा ग्रुपहरूलाई, अनि पावलले चाहिँ यहाँ एउटा सिपाहीको आज्ञा दिएका छन्। यो सबै कुराको मतलब के तपाईँलाई मैले भन्न खोजेको भने निश्चित रूपमा हामी पनि पर्न सक्छौँ, हामीमध्ये धेरै हामी अनवर्ड सोल्जर छैनौँ, अनवर्ड क्रिस्चियन सोल्जर छैनौँ, ब्याकवर्ड क्रिस्चियन सोल्जर छौँ। अनवर्ड क्रिस्चियन सोल्जर भनेको चाहिँ गेट बाई क्रिस्चियन होइन, अगाडि बढ्ने विश्वासयोग्य, पुरा हृदयले समर्पित, आफ्नो कुरामा जोसिलो, अनि यो कसैलाई देखाउन होइन, यो प्रभुमा जिउन हो। हाम्रो प्रभुले गर्नुभएको काम विचार गरेर हामी परमेश्वरको इच्छा पुरा गर्नलाई त्यसरी जिउनुपर्छ भन्ने कुरा हो। त्यसकारणले यति कुरा म तपाईँलाई भन्न चाहन्थेँ, धेरै जसो समय यसैले खायो। अब यसभन्दा अगाडिको कुरा म तपाईँलाई भन्न चाहन्छु, अनि यहाँनिर एउटा अर्को पद पढ्न चाहन्थेँ मैले, पहिलो तिमोथी यही सम्बन्धमा, पहिलो तिमोथी 6:13-14, सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पेन्तेस पिलातसको अघि असल गवाही दिनुहुने ख्रिस्ट येशूको सामान्य म तिमीलाई आदेश दिन्छु कि प्रभु येशु ख्रिस्ट देखा नपरुन्जेल यस आदेशलाई कलङ्क र अपवादबाट अलग राख। यो आदेश तिमोथीलाई पावलले दिएका थिए। त्यसकारण यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो, त्यही आदेश आज हाम्रो लागि छ। त्यस कारणले परमेश्वरको वचन पढ्दाखेरि ब्याकवर्ड क्रिस्चियन सोल्जर होइन कि अनवर्ड क्रिस्चियन, अगाडि बढ्ने क्रिस्चियन सिपाहीको रूपमा परमेश्वरको वचनलाई हामीले लिएनौँ भने यसको उद्देश्य पुरा हुँदैन। शक्ति दिने परमेश्वर हो, हामीले त केही पनि गर्न सक्दैनौँ, तर हाम्रो इच्छा त्यस्तो छैन, हाम्रो समर्पणता त्यस्तो छैन, हाम्रो भरोसा र विश्वास त्यस्तो छैन। अनि आज भनेदेखि चाहिँ त्यो बेकार हो, त्यही कुरो यहाँनिर आइराखेको छ। अनि आज तपाईँलाई मैले जुन कुराहरू टाइम पुग्यो भने सबै भन्ने विचार छ, जति कुरा मैले तयार गरेको छु, अनि जुन चाहिँ हामीले पहिलो तिमोथी 6 को 1 देखि 10 सम्मका पदहरूमा हामीले हेर्नेछौँ। अनि पहिलो खण्डमा मैले अघि सुरु नै भने पहिलो समूह भनेको चाहिँ ती त्यतिखेरको खमाराहरू जब विश्वास गरे, किनभने त्यतिखेर कमाराहरू चाहिँ धेरै नम्बरमा विश्वास गरेका थिए। पावलले मण्डलीका अरू 4 समूहलाई यी कुराहरू भन्दै गर्दाखेरि उनीहरूले आशिष दिएका थिए। पहिलो समूह चाहिँ क्रिस्चियन दासहरू, कमाराहरू, जुन चाहिँ अनि त्यहाँ कमाराहरू मात्रै होइन कि त्यहाँ मालिकहरू पनि, क्रिस्चियन मालिकहरू पनि त्यहाँनिर उल्लेख गरेको छ, होइन, जो चाहिँ क्रिस्चियन छन् उनीहरू चाहिँ मालिक होइन। अनि यहाँनिर के हुन्छ भने 6 को 1 र 2मा यी कुराहरू छन्। अलिकति त्यसको बारेमा म तपाईँलाई, किनभने यो धेरै मिसअन्डरस्ट्यान्डिङ हुने कुरा छ यहाँनिर, किनभने कमारा कमारी भनेको त यो त अत्याचार हो, ह्युमन डिप्राइभिटी हो, होइन, मानव अधिकार हनन हो, होइन, भनेर यो अहिलेको जुन चाहिँ झन् साह्रो रिभोल्युसनरी लडाइँ लडेको, कल्चरल्ली चेन्ज भएको यो नेपाल भरे ती मान्छेहरू जस्ता भ्रष्ट र ती मान्छेहरू जस्ता मान्छेलाई अत्याचार गर्ने त अरू निस्किया छैन, तर भाषण चाहिँ त्यस्तै सिकेर अहिले सबैले त्यही मुखमा लिएका छन्। तर तपाईँ र म ख्रिस्टमा उद्धार पाएका परमेश्वरका छोराछोरी, यो संसारका नागरिक पनि होइनौँ, हामी कस्तो हुनुपर्छ यो कुरा हामी हेर्दै गर्दाखेरि यहाँनिर पावलले सिकाएको कुराको बारेमा हामी अलिकति हेर्छौँ। अब एउटा कुरा कि एउटा इतिहासकारले एउटा इस्टिमेट गरेर अनुमान लगाएका छन् त्यस बेलाको रोमी साम्राज्यमा सबै जनसङ्ख्यामा आदि 50% चाहिँ दासहरू हुन्थे। अनि त्यस बेलाको दास भनेको चाहिँ दास चाहिँ एउटाले के भन्छ त्यसलाई नेपालीमा अन गर्ने भनेको चाहिँ कसैको अधिकार मुनि भनेको त उनीहरूलाई किन्या हुन्छ, उनीहरूलाई पैसा पर्या हुन्छ, होइन। अनि तपाईँलाई थाहा छ त्यो दासहरूमा नपढ्या र त्यस्तो अबुझ मात्रै हुँदैन थियो अरे, कुनै कुनै बेला धेरै पढेका विद्वान शिक्षित पनि हुन्थ्यो। एकचोटि दासको रूपमा ऊ चाहिँ कसैको भइसकेपछि उसले सजिलै त्यसै छुटकारा पाउँथेन, त्यतिखेरको नियम सबै कुरा त्यस्तै थियो। अनि यी दासहरू कति शिक्षित र सबै कुरा जानेका सिपालु थिए, समाजमा उनीहरूलाई मानव व्यक्तिको रूपमा पनि लिँदैन थियो, जो चाहिँ एकदमै सिपालु मान्छेहरू, एकदमै बुद्धि भएका मान्छेहरू, तर उनीहरूको पदले गर्दाखेरि उनीहरू दास हो, कसैले ओन गर्ने उनीहरूको आफ्नै इच्छा हुँदैन, कमाराको आफ्नै इच्छा हुँदैन। ख्रिस्टको सुसमाचार यी व्यक्तिहरूको निम्ति चाहिँ एउटा आकर्षण बन्यो, किनभनेदेखि येशु प्रभुको सुसमाचारमा चाहिँ के छ, सबै मान्छेलाई बराबरी अधिकार, सबै मान्छेलाई बराबरी रेस्पेक्ट छ, होइन। त्यही कारणले त्यतिखेर सबभन्दा बढी यस्तो खालको कमाराहरूको समूहबाट धेरै मान्छेहरू ख्रिस्टमा विश्वास गरेर विश्वासी बनेका थिए। अनि यहाँ चाहिँ अब कमारा अथवा स्लेभ डुलस भन्छ, त्यो भनेको चाहिँ कसैको अधिकार मुनि भएको, त्यसैले यहाँनिर सेवक, दास, नोकर, कमारा धेरै शब्दहरू चलाउँछन्। तर बुझ्नुपर्ने कुरा यिनीहरू के छ भनेदेखि उनीहरू चाहिँ दासत्वको जुवामुनि भनेको चाहिँ कसैको अधिकार मुनि उनीहरू छुटकारा पाउन सक्दैन, उनीहरूले ऋण तिर्नुपर्ने हुन्छ, त्यो ऋणको बन्धुवा भएको हुन्छ, त्यो कुरो तपाईँले बुझ्नु पऱ्यो। ती सबै 50% जब यी कमाराहरू आफ्नो घरको कामबाट छुटकारा पाउँथे भनेपछि उसको मालिकको कामहरू सिकाउनु सिद्धाउनु पर्यो, उनीहरू स्थानीय मण्डलीहरूमा आराधना स्पिटमै भेला हुन्थे। अनि ती स्थानीय मण्डलीहरूमा चाहिँ उनीहरूलाई कमाराको हिसाबले व्यवहार गरिँदैन थियो, त्यहाँ त एउटा समानता थियो, झन् उनीहरू त्यसमा आकर्षित हुन्थे। अब तपाईँले त्यतिखेर गलातीको मण्डलीलाई पावलले लेखेको पत्रमा गलाती 3 को 28 मा के लेखेको छ, अब न त यहुदी छ, न ग्रिक, न कमारा छ, न फुक्का, न त पुरुष, न स्त्री छ, किनभने ख्रिस्ट येसुमा तिमीहरू सबै एउटै हो, यहाँनिर न कमरा न फुक्का होइन, सबै एउटै येसु ख्रिस्टमा भन्ने साँचो छुटकाराको एउटा व्यवहार त्यहाँ हुन्थ्यो। तर त्यस बखत एउटा समस्या भइरहेको थियो, अनि कति दासहरू जसले सुसमाचारमा विश्वास गरेका थिए उनीहरूले ख्रिस्टमा पाएको स्वतन्त्रताको बहानामा उनीहरूको मालिकको आज्ञा पालन गर्न छोडेका थिए। अब यहाँनिर जो मान्छे विश्वास गर्यो अनि ऊ चाहिँ उसको मालिक चाहिँ अविश्वासी भयो, अब त्यो मान्छे क्रिस्चियन भएपछि मालिकको लागि उसले आफ्नो अधिकार लिन थाले भने के हुन्छ? त्यो त क्रिस्चियनिटी त नराम्रो देखा पर्छ नि त, होइन? त्यो विचार गर्नुपर्छ यहाँ। त्यस कारणले कतिचोटि हामीले यो बाइबलको सिद्धान्त बुझेको छैनौँ। जस्तो कहिलेकाहीँ श्रीमती चाहिँ विश्वासमा आयो, श्रीमती चाहिँ के श्रीमान, उसको श्रीमान चाहिँ विश्वासी छैन, अनि कहाँनिर पत्रुसमा छ नि होइन, उसलाई चाहिँ श्रीमतीले अझै राम्रो सेवा दिनुपर्छ, अधीनमा रहनुपर्छ, जसले गर्दा चाहिँ श्रीमानले उसको जीवन देखेर विश्वासमा आउँछ। यो एकदम महत्त्वपूर्ण कुरा छ नि, किनभने अविश्वासी श्रीमान होइन, श्रीमान भन्ने बित्तिकै धेरै संस्कृतिमा श्रीमतीलाई दबाउने खालकै हुन्छ होइन। नेपालको ठाउँमा त कति कति अब श्रीमतीहरूले आफ्नो अधिकार भन्न नि मिल्दैन, त्यो त धर्मले जोड्दै आउँछ होइन, त्यो त श्रीमान त देउताको रूपमा पूजा गरेर आउँछ। तर दुःखको कुरो, येशूको सुसमाचारले छुटकारा पाएपछिका श्रीमतीहरू भने आफ्नो अधिकार पनि भुलेर श्रीमानको कुरा काट्छन्। यो सबै संसारमा पापले नै गजमजाउँछ क्या, यो हुँदा पनि ठिक छैन, ऊ हुँदा पनि ठिक छैन होइन। पहिला चाहिँ दासत्वमै बसिया हुन्छ पूजा गरेर, विश्वास गरेपछि चाहिँ क्रिस्चियन श्रीमतीहरू के गर्छन्? श्रीमानको अधिकार मुनि बस्दैनन्, आदर गर्दैनन् जो वचनमा छ। त्यस कारणले यो वचन परमेश्वरको नबुझ्न चाहने मान्छे चाहिँ वास्तवमा परमेश्वरको नामधारी मात्रै हुन्छ भन्ने कुरा बाइबलले पटक पटक भनिरहेछ, त्यो कुरामा विचार गर्नुपर्छ। त्यसैले यहाँनिर के समस्या भएको थियो भने त्यो विश्वासी अब धेरै, अब 50% भनेपछि कति मान्छे विश्वास गरे तिनीहरूको मालिकहरूको लागि त यो ख्रिस्टियनिटी त गलत कुरा भयो नि त होइन, हुन थाल्यो नि त, तिनीहरू त कुरा काट्न थाल्यो, अब उनीहरू त बाटा भयो, हामी त स्वतन्त्र, हामी बराबर भन्न थाल्यो, बर्बाद भएन। अनि उनीहरूले सिक्नु परेको थियो कि उनीहरूको आत्मिकी स्वतन्त्रताले तिनीहरूको सामाजिक पोजिसन अथवा जुन जिम्मा उनीहरूको थियो बदलिएको थिएन त्यो त्यतिखेर, न त गभर्मेन्ट बदलेको थियो, न केही बदलेको थियो, येशू प्रभुले कहिले पनि राजा फेर्नु भएन, राजनीतिक रूपमा भोट हालेर अर्को कुरा गर्नु भएन। रोमी साम्राज्यमा क्रिस्चियन झन्डा गाडियो, तर भोट हालेर पनि होइन, लडाइँ गरेर पनि होइन, जीवनबाट तपाईँले पढ्नुपर्छ। त्यसै आजका क्रिस्चियनहरूले यो भुलेका छन्। पहिलो कुरा त उनीहरूले ख्रिस्टको लागि होइन, आफ्नो लागि जिउँछन्। त्यसैले परमेश्वरको वचन तपाईँ र मैले पढ्ने चाहिँ हाम्रै अगाडि छ क्या, त्यसरी कसैको कुरा सुन्नु हुँदैन, तर राम्रोसँग बुझ्नु कोसिस गर्नुपर्छ। त्यसैले उनीहरूलाई सङ्गतिमा समान रूपमा ग्रहण गरिएको भए पनि सामाजिक कुरामा उनीहरू आफ्नो पोजिसन, आफ्नो अवस्था भनेको चाहिँ उनीहरू किनिएका, अझै पनि उनीहरूलाई मालिकहरूले चाहिँ ओन गर्थे, अनि त्यसैले उनीहरू त्यहाँनिर आफ्नो अधीनमा रहनु पऱ्यो। अनि त्यस कारण यहाँ पावलले कति राम्रो शिक्षा दिएको छ तपाईँले विचार गर्नुपर्छ यहाँनिर। त्यसैले पहिलो चाहिँ यहाँ हामी देख्छौँ अविश्वासी मालिकहरू भएका दासहरूलाई पहिलो 6:1 लेखेको छु, कुनै पनि क्रिस्चियन मालिकहरूले तिनीहरूका दासलाई बदुवा ठान्दैन थिए होइन। क्रिस्चियन मालिकहरूले त के छ भने उनीहरूले त पहिल्यै त्यो भइसकेका छ नि, जब ऊ क्रिस्चियन भयो मालिक भनेपछि उसको दासलाई उसले बन्धुवा ठान्दैन थियो, उसले चाहिँ दाजुभाइको रूपमा, ब्रदरको रूपमा व्यवहार गर्थ्यो होइन, दास पनि ठान्दैन थिए, तर उनीहरूलाई प्रेम र आदरको व्यवहार गर्थे नि त तिनीहरूले त होइन। अनि त्यस कारणले तर यो मालिकहरू चाहिँ अविश्वासी भएकाहरूको बारेमा होइन, अनि तपाईँलाई मैले यो 6:1 यहाँनिर पढ्नु पऱ्यो, मैले आज त्यो बनाउनु भ्या छैन, स्लाइड बनाउनु भ्या छैन, त्यस कारणले पढ्दा पढ्दै यति समय भयो। त्यस कारणले तपाईँलाई मैले 6:1 यहाँ पढ्न चाहन्छु, पहिलो तिमोथी 6:1। यहाँ के छ भने दासत्वका जुवामुनि हुने सबैले आफ्ना मालिकलाई पुरा सम्मानको योग्य ठानुन्, ताकि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्। यहाँ एकदम प्रष्ट लेखेको छ नि, विश्वासी भयो दास चाहिँ, मालिक चाहिँ अविश्वासी छ। त्यसैले उनीहरूले पहिलाको भन्दा राम्रो भएर अझ सेवा गर्नु पर्यो। उनीहरू त छुटकारा त पाइसके नि। अब यहाँ त सेवा गर्ने कुरामा, आदर गर्ने कुरामा पो उनीहरू त्यहाँ छ, तर अझै उनीहरूलाई आदर देखाउँदाखेरि के हुन्छ? त्यो क्रिस्चियन भएको कुरामा चाहिँ ओहो यो मान्छे त झन् राम्रो भएछ भन्ने, त्यो एउटा सुसमाचारको काम हुन्छ नि। र उसले बदमास गर्ने बित्तिकै, झगडा गर्न थाल्ने बित्तिकै के हुन्छ? यो मान्छे क्रिस्चियनले बिग्रियो, त्यसमा क्रिस्चियनको नेगेटिभ अर्थ लाग्छ। अनि त्यो कुरो चाहिँ हामी यहाँ प्रश्नसँग बुझ्न सक्छौँ। त्यसैले कलसी 4:1 पनि यसको बारेमा, मालिक हो तिमीहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्ना कमाराहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर। कलसीलाई पनि यो कुरा लेखिएको छ, यो कमारा र मालिकको बारेको कुरामा। अनि यहाँनिर मालिकले वास्तवमा परमेश्वरको आज्ञा के छ? आफ्नो कमाराहरूलाई उचित व्यवहार गर्ने, आफ्नो दाजुभाइ जस्तो माया गर्ने, एकदम इमान्दार पूर्वक उनीहरूलाई सहायता गर्ने। अर्को एउटा फिलिमनको पुस्तकमा पनि 6:1 मात्रै छ, फिलिमन 16 के लेखेको छ? अब उसो कमारा जस्तो होइन तर कमाराभन्दा बढी प्रिय भाइ जस्तै विशेष गरी मेरो निम्ति, तर झन बढी शरीरमा र प्रभुमा समेत तिम्रो निम्ति। त्यसैले त्यहाँनिर फिलिमोनलाई त्यसरी उनले भन्छन्। वास्तवमा त्यो फिलिमोन को एकजना कमारो चाहिँ पावलकोमा सहायता गर्न गा हुन्छ, अनि उसलाई फेरि फर्काउनलाई लाग्या हुन्छ। अनि त्यसमा कसरी उनले व्यवहार, त्यो सबै भन्ने मलाई अहिले फुर्सद त छैन। दासको रूपमा रहेका अरू विश्वासी मालिकहरूसँग, अनि त्यो दासहरू चाहिँ के गर्न लागे? विश्वास गरेर विद्रोह गर्न थाले। त्यसैले सुसमाचारको निम्ति चाहिँ त्यो गलत हुन सक्थ्यो। त्यसैले परमेश्वरको नाम र उहाँको परमेश्वरको नामको चाहिँ निन्दा हुन सक्थ्यो, होइन? त्यसकारणले परमेश्वरको शिक्षा जो छ, वचन जो छ, त्यसको निन्दा हुन सक्थ्यो। त्यस कारणले पावलले चाहिँ कमाराहरू जो चाहिँ विश्वास गरेका छन्, उनीहरूको मालिकहरू अविश्वासी छन्, विद्रोह गर्ने, विरोध गर्ने होइन, अझै विश्वासयोग्य भएर काम गर्ने, होइन? अब त्यो दासत्वबाट निस्किने भने त सरकारको नियमको अर्को कुरा छ नि। त्यसैले यहाँनिर जो विद्रोह गर्ने आत्मा आउँछ नि, यो परमेश्वरको आत्मा होइन जस्तो लाग्छ मलाई। परमेश्वरको मान्छेले त अझै त्यसमा राम्रो सेवा गर्छ, किनभने परमेश्वरले नै एक दिन परिस्थिति ल्याएर बदल्नुहुन्छ नि। हामीले हेर्छौँ कसरी रोमी साम्राज्यमा 300 वर्षको बिचमा टोटली क्रिस्चियन देश हुन्छ, रोमी साम्राज्य। जुन बेला पावलको बेलामा त त्यस्तो थिएन नि, पावललाई त झेलखान हालेको छ, उसलाई त मृत्युदण्ड दिएको छ, होइन? रोमी 2:24 पनि यो लेखेको छ, किनभने लेखिएको छ अन्य जातिहरूका बिचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ। यो चाहिँ क्रिस्चियनहरूलाई भनिएको कुरा हो, होइन? अन्य जातिहरूको बिचमा निन्दित किन भएको छ भने उनीहरूले सही कुरा नगरेर। त्यसकारण यहाँनिर विश्वासीहरूको लागि चाहिँ हामीले क्रिस्चियन कस्तो हुनुपर्छ भन्ने हाम्रो व्यवहार र स्वभाव, प्रेम र नम्रताबाट देखाउने कुरा बढी छ। हामी लडेर त्यो स्वतन्त्रता ल्याउने कुरा छैन। तपाईँ र मेरो स्वतन्त्रता ल्याउने शक्ति कति छ? परमेश्वरको स्वतन्त्रता ल्याउने शक्ति कति छ? तपाईँ र म भित्र रहनुहुने परमेश्वरले गर्ने काम त झन् ठुलो छ नि। त्यही कारण धेरै समस्या के हुन्छ भने हामी परमेश्वरलाई राम्रोसँग चिन्दैनौँ। परमेश्वर को हुनुहुन्छ भनेर हामीलाई राम्रो आशास छैन। त्यो आशास हुँदाखेरि के हुन्छ? हामीलाई साहस हुन्छ, हरेक कुराको निम्ति परमेश्वरले उहाँको महिमा ल्याउनुहुन्छ। अनि यो नै, यो चाहिँ एउटा कारण हो किनकि पावल र अरू मिसिनरीहरूले दासत्वको पापपूर्ण परिस्थिति विरुद्ध प्रचार गरेनन्। बुझ्नुहुन्छ? त्यसै कारण बाइबललाई हामीले राम्रोसँग बुझ्नु पर्यो। अब यहाँ फेरि अहिले पनि दासत्व राख्नुपर्छ भन्ने कुरा होइन, त्यसको आफ्नो ठाउँमा हुन्छ कि परमेश्वरलाई कोही मान्छे दासत्व भएको मनपर्छ, पर्दैन नि। तर हामीले कसरी जिउनु पर्छ भन्ने कुरा यहाँ छ। त्यसो गर्नाले क्रिस्चियन मण्डली सामाजिक व्यवस्थाको विरुद्ध लड्ने विद्रोही भन्ने नाम पाउने थियो। सायद अहिले हाम्रै देशमा पनि कति यो क्रिस्चियनहरूको विरुद्ध हिन्दूहरू, विभिन्न अरू समाजहरू किन छ भने, सायद कोही मिसिनरीहरूले थोरै धेरै गल्ती गरे। उनीहरूले परमेश्वरको अगाडि एउटा गवाही मात्रै दिने कोसिस गरे भए आज क्रिस्चियनहरूलाई यस्तो विरोध हुने थिएन। परमेश्वरलाई थाहा छ, हुन त ख्रिस्टमा विश्वास गर्नेलाई सतावट पनि आउँछ भन्ने पनि छ। त्यसकारण यहाँनिर अलिकति बुझ्ने कुरो छ। दोस्रो पोइन्ट चाहिँ विश्वासी मालिकहरूको दासहरूप्रति शिक्षा, विश्वासी मालिक अथवा विश्वासी मालिक नै भएको विश्वासी दासहरूको लागि शिक्षा दिएको छ दुई पदमा। यहाँ खतरा क्रिस्चियन दासहरूले क्रिस्चियन मालिकहरूबाट फाइदा लिने, बिना कामको फाइदा हुन्छ, ओ मेरो मालिक त विश्वासी छ त्यसकारण मलाई त काम नगरे नि हुन्छ भने जस्तो होइन। वास्तवमा यो एउटा विषय हो, धेरैले सोध्छ नि होइन, ओ विश्वासी, अनि कतिचोटि तपाईँलाई थाहा छ क्रिस्चियन संस्थामा मण्डलीमा काम लगाउँदाखेरि तिनीहरूले बढी फाइदा लिएको म जहिले पनि देख्छु। हामीले उनीहरूले गल्ती गर्यो भने गाली गर्न पनि मिल्दैन, हामीले त माया गर्नु पऱ्यो, हामी पास्टरले सबभन्दा बढी, त्यहाँ एउटा नियम पनि लागू हुँदैन, त्यो गलत कुरा हो नि। किनभनेदेखि कुनै पनि व्यक्ति क्रिस्चियन विश्व पास्टरले के गर्छ अथवा क्रिस्चियन हाकिमले के गर्छ, माया त गर्छ तर नियम इज नियम, मान्छेको अनुशासन, मान्छेको कमिटमेन्ट, मान्छेको जिम्मेवारी हुनुपर्छ। हामीले त्यसमा अलिक क्लियर नबुझ्नाले के गर्छौँ, अनि छोड्छौँ, अनि यस्तो हुन्छ कि त्यहाँ त नियम पनि छैन, अनि क्रिस्चियनहरूले जे गरेपछि पनि पास्टरले केही गर्नु सक्दैन। यो कुरा हामीले बुझ्नुपर्छ। हामी ख्रिस्टमा विश्वास गरेपछि म कुनै संस्थामा कर्मचारी छु तर मेरो मालिक हाकिम चाहिँ क्रिस्चियन छ, त्यसको मतलब मैले फाइदा लिनु हुँदैन, मेरो आफ्नो जिम्मेवारी परमेश्वरको अगाडि पुरा गर्नुपर्छ। यो कुरो सिकाउनु खोजिएको छ। त्यसकारणले ऊ दास भए पनि उसको मालिक चाहिँ क्रिस्चियन भए पनि, दुइटै क्रिस्चियन भयो, तर उसले चाहिँ जसरी एउटा दासले मालिकलाई पहिला गर्थ्यो त्योभन्दा अहिले झन् विश्वासयोग्य र प्रेममा गर्नुपर्छ भन्ने कुरा यहाँ देखिन्छ। त्यसले के गर्छ, मानिसहरूको अगाडि ख्रिस्टको महिमा ल्याउँछ। त्यसैले यो कुरो यहाँ सिकाएको छ, बराबरी त छ होइन, किनभने मालिकलाई पनि क्रिस्चियन भइसकेपछि उसले के गर्नुपर्छ भन्ने आज्ञा पनि छ, तर समाजमा सबभन्दा ठुलो कुरो यहाँनिर के छ, मान्छेको मनोधारणा, एटिच्युड, सधैँ यो एटिच्युड हो। अनि यो कुरो मान्छेले विचार गर्दैन, मान्छेको विचार बिब्लिकल परमेश्वरको आज्ञा अनुसारको छ कि छैन भन्ने पनि मान्छेले विचार गर्दैन, उनीहरूले जे सोच्यो त्यो सबभन्दा ठुलो र ठिक भन्छ। त्यही कारण बाइबल नपढ्ने मान्छेहरूको जीवन के यसो भन्छ नि, डस्टी बाइबल डर्टी लाइफ भन्छ नि। बाइबल पढ्यो भने के हुन्छ, हाम्रो समाज पनि ठिक हुँदै जान्छ। त्यस कारणले पावलले क्रिस्चियन दासले क्रिस्चियन मालिकलाई किन आदर गर्नुपर्छ भन्ने कुराको तिनवटा कारणहरू दिएका छन्। उनीहरूबाट फाइदा बिना काममा, ओ मेरो मालिक चाहिँ क्रिस्चियन त्यसैले मैले कम काम गरे नि हुने, धेरै जस्तो हाजिरै नभए नि हुने, कहिले काहीँ नआए नि हुने, विश्वास त्यस्तो काम गर्नु मिल्दैन। झन् बढी उसले त एकदम इमान्दार आफ्नो जिम्मेवारी एउटा अक्रिस्चियन मालिकलाई कसरी रिजाउनु पर्छ, त्योभन्दा ऊ अझ इमान्दार भएर काम गर्नुपर्छ भन्ने कुरो यहाँ देख्छौँ। किनभने हामी त ख्रिस्टको लागि जिउँछौँ नि त होइन। यहाँनिर मैले दुईवटा पद पनि सिधा छैन। पहिलो कारण चाहिँ उनीहरूको मालिक विश्वासयोग्य क्रिस्चियन हुन् होइन, उनीहरूको मालिक पनि उनीहरूलाई प्रेम गर्छन्। एउटा विश्वासयोग्यले विश्वासीले अर्को विश्वासीबाट कसरी नचाहिँदो फाइदा कसरी लिन सक्छ, त्यो लिनु मिल्दैन नि होइन। क्रिस्चियन मेरो हाकिम चाहिँ क्रिस्चियन हो अथवा मेरो मालिक क्रिस्चियन हो, म पनि क्रिस्चियन हो, ऊ पनि विश्वासी हो होइन। अब एउटा विश्वासीबाट अर्को विश्वासीलाई, ऊ विश्वासी भयो त्यसकारण म पनि विश्वासी, त्यसकारण उसलाई चाहिँ मैले जे गर्नु हुन्छ, त्यस्तो सोच्नु भएन नि, आफ्नो जिम्मा पुरा गर्नु पऱ्यो। दोस्रो कारण, तिनीहरू मालिकहरूप्रति प्रेमी छन्। ती दासहरू मालिकलाई प्रेम गर्छन्, प्रेमले न विद्रोह गर्छ न नै जिम्मेवारी पुरा गर्नबाट आफैलाई टाढा राख्छ, उसले जहिले पनि सही काम गर्छ, इमान्दार हुन्छ। तेस्रो कारण चाहिँ आज्ञाकारी भएर मालिक र दास दुवैले एकअर्कालाई सेवा पुर्याउन सक्छन्, जसले गर्दा त्यहाँ त एकदम दुवैलाई फाइदा हुन्छ होइन। दुवैले एकअर्कालाई भरोसा गर्न सक्छन्, एउटा निश्चित काम, एउटा निश्चित उद्देश्य पुरा गर्न सक्छन्। जब क्रिस्चियनहरू एकअर्कालाई परमेश्वरको इच्छामा सेवा गर्छन् त्यहाँ के हुन्छ, दुवैलाई फाइदा हुन्छ। त्यस कारण एउटा महत्त्वपूर्ण कुरा मण्डलीमा सिक्नुपर्ने कुरा के छ भनेदेखि नि, हामी मण्डलीमा सेवा गर्छौँ भने हामीभन्दा माथि परको व्यक्तिप्रति, यद्यपि ऊ क्रिस्चियन हो म पनि क्रिस्चियन, उसले त मलाई मैले जे नै हुन्छ भन्ने कुरा होइन, हाम्रो काम हाम्रो जिम्मा पुरा गर्नलाई हामी वफादार हुनुपर्छ। त्यो कसको लागि, परमेश्वरको लागि। यो शिक्षा बाइबलको शिक्षा हो। अनि यस्तो कुराहरूमा नबुझेको कारणले होइन। अब अर्को कुरा चाहिँ हामी यो के भन्छ प्रोटेस्ट गर्ने, विरोध गर्ने, विद्रोह गर्ने यो सबै काम भन्दा पनि बढी मेहनत गरेर हाम्रो जीवनबाट ख्रिस्टको गवाही बन्ने यो कुरा बाइबलमा बढी हामी पाउँछौँ। प्रेमबाट नै हामीले मान्छेहरूलाई जित्न सक्छौँ। प्रेम नै त्यस्तो हतियार हो जसको विरुद्धमा कोही पनि कुनै अरू हतियार बनेको छैन होइन। अब दोस्रो कुरा चाहिँ, दोस्रो विषय, पहिलो विषय चाहिँ हामीले भर्खरै सिद्धायौँ, 1 र 2 पद, यो चाहिँ मालिक र कमाराहरूको विषयमा तपाईँलाई मलाई लाग्छ त्यो त्यहाँ भन्न खोजेको कुरा बुझ्नुहुन्छ। अब दोस्रो विषयमा जाँदाखेरि आई होप आई क्यान फिनिस दिस, झुटा शिक्षकहरूको बारेमा फेरि यहाँनिर कुरा आउँछ। अब यहाँ हामीले झुटा शिक्षक भन्दाखेरि चाहिँ अर्कै डिनोमिनेसन जस्तो जेहोभाज विटनेस, मोर्मन भनेर सोध्छौँ, तर मण्डलीमा त्यस्तो नभइकन मण्डलीभित्र नै कतिजना झुटा शिक्षकहरू छन् जो मान्छे परमेश्वरप्रति पुरा आज्ञा पालन गर्दैनन्, अरू नै शिक्षाहरू ल्याउँछन्। बाइबलमा जुन कुरा प्रष्ट छ त्यसलाई अर्को किसिमको कल्चर संस्कृति भनेर दोष दिएर आफ्नो इच्छा पुरा गर्नलाई चाहिँ आफूलाई जस्टिफाई गर्छन्, यी सबै झुटा शिक्षा हुन्। त्यसकारणले बाइबल जे आशय छ त्योभन्दा फरक जानु झुटा शिक्षा हुन्छ। त्यसैले हामी पहिलो चाहिँ पहिलो तिमीथी 1:3मा नै यो कुरा तपाईँले पावलले झुटा शिक्षाको सम्बन्धमा 1 अध्यायमा नै भनेको थिए। अनि त्यहाँनिर के भनेको थिए, मेकेडोनिया जाँदा तिमीलाई आग्रह गरे चाहिँ तिमी एफिससमै बस र झुट्टा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्ने भनेर कडा आज्ञा देऊ। त्यसैले पावलको निम्ति यो झुट्टाहरूको बारेमा ठुलो बोझले शिक्षा दिएको हामी पाउँदछौँ। त्यसैले कडा आज्ञा होइन, त्यो त मण्डलीमा भएको एफिससभित्र भएका मान्छेहरूको बारेमा छ यहाँ। अनि पहिलो तिमोथी 4 अध्यायमा पनि 1 र 2मा त्यस्तो कुरा हामी देख्छौँ। यिनीहरूको त्यो झुटा शिक्षा भनेको चाहिँ एउटा खतरनाक कुरा थियो, त्यसको बारेमा चेतावनी दिएको हामी पाउँछौँ। स्थानीय मण्डलीका आत्मिकी अगुवाहरूले के कुरा सिकाउँदैछ भनेर हामीले एकदम निरन्तर त्यसलाई चाहिँ के भन्छ त्यसलाई ओभरसी गर्नुपर्छ। ओभरसी भनेको चाहिँ निरीक्षण गर्नुपर्छ होइन। नम्रता के त्यो मान्छेले झुटो शिक्षा सिकाउँछ कि भनेर हामीले हेरिराख्नुपर्छ। अनि यहाँनिर पहिलो तिमीथी 4:1 र 2मा यस्तो छ, पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ कि पछि आउने समयमा छली आत्मा र भूत प्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्की जानेछन्। झुट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुन कुराका विवेक ता जुनहरूका विवेक तातो फलामले डामेको जस्तो हुन्छ। त्यसले एउटा पोइन्ट के हुन्छ तपाईँले यहाँ सिक्नुपर्छ, झुटा भनेको चाहिँ साँच्चै सबै कुरा झुटा शिक्षा पनि होइन, त्यो झुटा बोल्ने कुरा पनि गलत हो नि, हरेक पाप गलत हुन्छ नि होइन। अनि त्यो कुरो चाहिँ पाउलले एफिससको मण्डलीलाई प्रेरित 20 अध्यायमा पनि सिकाएको 28 र 29 पद तपाईँलाई म पढ्न चाहन्छु। 28, 29, 30, 32 पदसम्म छ। तपाईँहरू आफ्नो निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्, पवित्र आत्माले तपाईँहरूलाई बगालका जिम्मावाल बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नु भएको परमेश्वरको मण्डलीको हेरचाह तपाईँहरू गर्नुहोस्। किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बोसाहरू तपाईँहरूको माझमा पस्ने छन् जसले बगाललाई बाँकी राख्ने छैनन्। त्यो 20 प्रेरितको 30 र 31मा यस्तो छ, तपाईँकै बिचबाट भरमाउने कुरा बोल्ने मानिसहरू उठ्नेछन् जसले चेलाहरूलाई आफ्नो पछि लैजानेछन्। यहाँनिर हामी आजको मण्डली पनि देख्छौँ, भित्रभित्रै मान्छेहरू आफ्नो पछि लगाउनलाई चाहिँ कति कुराहरूमा मेनिपुलेट गर्छ नि, मेनिपुलेट भनेर थाहा पाउनुहुन्छ है, त्यो बाहिरी देखावटी धेरै कुराहरू अनि भित्र र बाहिर छुट्टै कुराहरू। मैले कहिलेकाहीँ देख्छु त्यस्तो, मेरो आँखाले एकदम छिटो देख्छ यस्तो कुराहरू। मैले कसैलाई भन्दिनँ तर कसले के गर्दैछ मलाई 1 सेकेन्डमा थाहा हुन्छ। त्यसैले भइरहेछ, अहिले पनि भइरहेछ, किन यो शैतानको काम हो नि, छौँडाले गर्छ नि त, यो छौँडा पस्छ मान्छेमा क्या। अनि त्यो लोभ, मलाई यस्तो चाहिन्छ, मलाई चाहिँ सबैले मान्नुपर्छ, म चाहिँ 1 नम्बरमा माथि जानु पर्यो, अरूलाई त घचार्नु पर्यो, अरूको त मलाई डाहा भइरहेछ। यो डाहा शैतानले ल्याउँछ नि। यसकारण यो सम्झेर होसियार रहनुहोस् कि 3 वर्षसम्म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेतावनी दिइरहेँ। 3 वर्ष एफिससमा पावल बसेर चेतावनी दिए। अब म 32 पद तपाईँहरूलाई परमेश्वरमा र उहाँका अनुग्रहको वचनमा सुम्पिदिन्छु, जसले तपाईँहरूलाई सुदृढ पार्न सक्छ र पवित्र पारिएकाहरू सबैको बिचमा उत्तराधिकारी दिन सक्छ। त्यसकारणले प्रियहरू हो, यहाँ फाइदा कतिखेर हुन्छ? तपाईँहरू मेरो धारणा, विचार, सोच, हामी कस्तो खालको जीवन जिउँछौँ त्यो होइन। फाइदा चाहिँ यहाँ परमेश्वरले दिनुभएको इच्छा अनुसार पवित्रतामा जिउने कुरा जब तपाईँले पछ्याउनुहुन्छ, मैले पछ्याउँछु, जति कष्ट भए पनि, मेरै स्वभाव भए पनि मैले त्यो त्याग्न सक्छु जुन चाहिँ खराब छ, त्यो चाहिँ आशिष हो। पावलले के भन्छ? म आँसु धरधर काटेर 3 वर्ष सिकाएको छु। जति सिकाए पनि कोही मान्छेहरू के सोध्छन्? यो पास्टरले त मेरो विरुद्धमा को कुरा गर्दैछ? प्रियहरू, हामी नामधारी अनवर्ड क्रिस्चियन सोल्जर छैनौँ भने पश्चाताप गर्नुपर्छ। पश्चाताप नै एउटा विषय हो त्यो। परमेश्वरले अस्ति हामीलाई डक्टर चार्ल्सले सिकाइरहेको थियो, उसले के भनेको थियो भने सेकेन्ड गड अफ सेकेन्ड चान्स। तर यो गड अफ सेकेन्ड दोस्रो चोटि फेरि मौका दिने हुनुहुन्छ भनेर यहाँनिर मङ्गल थामीले, तपाईँ यहाँ जोडिनु भयो भने अहिले क्लास भइराखेको छ, होइन म कुरा गर्न भ्याउँदिनँ, है त जय मसीह। त्यसकारणले यो एकदमै महत्त्वपूर्ण छ। परमेश्वर फेरि मौका दिने त हुनुहुन्छ, तर तपाईँ र म एटिच्युड चाहिँ के छ भने परमेश्वरले मौका दिइहाल्नुहुन्छ, अहिले यतिखेरलाई चाहिँ बनाइहालौँ मेरो, त्यो चाहिँ त्यसले मौका नपाउन सक्छ, त्यसले चाहिँ मौका नपाउन सक्छ। त्यसकारण त्यो कुरो तपाईँले थाहा पाउनुपर्छ। एउटा पास्टरले उसको मण्डलीमा घरेलु सङ्गतिमा सिकाउने एकजना व्यक्तिले परमेश्वरको वचन नसिकाएर आफ्नो कुराहरू, आफ्नो दर्शनहरू बाँडिरहेको देखे, जुन चाहिँ गल्ती थियो। अहिले त्यसकारणले कतिचोटि के हुन्छ मान्छेहरूलाई, मान्छेहरूले बोल्दाखेरि उसले डक्ट्रिनली गलत बोल्यो, ठिक बोल्यो, सबै थाहा हुन्छ नि, उनीहरूले कसरी सुधार्ने? अथवा कोही मान्छे राम्रोसँग तालिम नै पाएको छैन, राम्रोसँग जाँचिएको छैन, उसले चाहिँ बाइबल सिकाउनु खोजिराखेको छ, त्यो बाइबल सिक्ने मान्छेलाई हामीले कसरी उसलाई सही बाटोमा डोर्याउने? यो जम्मै विषय परमेश्वरको विषय हो। तर जो मान्छे एउटा अगुवाको रूपमा चुनिन्छ नि, कति ठुलो जिम्मा छ। उसले आफूलाई खुसी लाग्ने, आफ्नो पक्ष मन परेका मान्छेले गर्ने काम होइन नि, त्यस्तो गरेपछि त ऊ सबभन्दा झन् तल जान्छ नि। परमेश्वरको निम्ति पवित्रतामा अगाडि बढ्ने अनवर्ड क्रिस्चियन सोल्जर, अगाडि बढ्ने सिपाही। त्यसैले यहाँनिर तेस्रो कुरा चाहिँ झुट्टा शिक्षकहरूको चिन्हहरू चाहिँ के हुन्? पहिलो कुरा चाहिँ उनीहरूले प्रभु येसुको आज्ञा तथा भक्तिको शिक्षा भनेको चाहिँ गडली टिचिङ भन्छ। अब भक्तिको शिक्षा नै खाटी खाटी वचन पनि भन्छ, खाटी शिक्षा पनि भन्छ, होइन? त्यसैले कति मान्छेहरूले आजकल यो नयाँ जमानामा चाहिँ धेरै कुरा, जसरी कल्चर बद्लिँदैछ, मण्डलीको मान्छेहरूको चलन बद्लिँदैछ, अनि उनीहरूले बाइबलको शिक्षा पनि बदलिरहेछ, धेरै ध्यान दिनुपर्छ प्रियहरू। हामी बदलिन हाम्रो अधिकार छैन, परमेश्वरको वचन जे छ त्यस्तै हुनुपर्छ, खट्टी शिक्षा हुनुपर्छ, यो कुरा महत्त्वपूर्ण हो। त्यसैले पहिलो कुरा चाहिँ उनीहरूले प्रभु येशूको आज्ञा तथा भक्तिको शिक्षालाई अँगालेका हुँदैनन्, झुट्टा शिक्षाहरू सिक्ने को रहेछ भनेर जान्ने कुरा। अनि हाम्रो टाइम चाहिँ गा जस्तो लाग्यो हो मलाई, अलिकति छ, अलिकति छ। सबै चाहिँ नभ्याउने रहेछु। अब अर्को 5 मिनट जति म जान चाहन्छु। पहिलो तिमीथी 6:3 के छ? यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रो प्रभु येशु ख्रिस्टको उचित वचन र ईश्वर भक्ति अनुसारको शिक्षासँग, त्यहाँनिर अघि गडली टिचिङलाई ईश्वर भक्ति शिक्षा लेखा छ यहाँ, सहमत हुँदैन भने तिनीहरूलाई चाहिँ आदेश दिनु, होइन तिनीहरूलाई चाहिँ आज्ञा गर्नु भनेर हामीले सिक्यौँ। यो शिक्षा भक्तिको हुन्छ, भक्तिको हुन्छ, परमेश्वरको गडली गडलीनेस, त्यो शिक्षाले चाहिँ गडलीनेसमा जोड दिनुपर्ने हुन्छ। यसैयाको कुनै पनि शिक्षा दिने यसैयामा पनि यो कुरा लेखिएको छ। कुनै पनि व्यक्ति जसले चाहिँ मान्छेलाई शिक्षा दिन्छ, उसले चाहिँ ऊ चाहिँ जाँचिनुपर्छ, त्यतिखेर जाँच्ने चलन थियो। तपाईँले यसैको पुस्तक पढ्नु भने सबै थाहा हुन्छ। अनि उनीहरूले यो वचन अनुसार परमेश्वरको आत्मा अनुसार ज्योतिमा बोले कि बोलेन भनेर हेरेको हुन्थ्यो। यसै 8:20 तपाईँले हेर्नुभयो भने व्यवस्था र गवाही कहाँ जाओ, यदि तिनीहरू यस वचन अनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन भनेको चाहिँ दे डोन्ट ह्याभ लाइट। बुझ्नुहुन्छ यो नेपाली अनुवादमा के लेखेको छ? दे डोन्ट ह्याभ लाइट। त्यस कारणले के थियो त, उनीहरूले बोलेको कुरा सत्य छ कि छैन जाँच्ने यसैयाकै बेलामा पनि चलन थियो। त्यसैले मण्डली सही हुनुपर्ने चाहिँ परमेश्वरको इच्छा हो। तपाईँ र म जसलाई परमेश्वरले त्यो पदमा राख्नुहुन्छ, हामीलाई आफ्नो पक्षमा भएको मान्छेलाई चाहिँ एउटा कुरा गर्न हामीले त निष्पक्ष परमेश्वरको खाँटी शिक्षालाई हरेक व्यक्तिको जीवनमा लागू गर्नुपर्छ, आफू पनि त्यसमा लाग्नुपर्छ। मण्डलीले स्वास्थ्य वचन खाँटी शिक्षालाई पक्री राख्ने कुरा चाहिँ एकदम महत्त्वपूर्ण छ। दोस्रो तिमोथी 1:13 पनि लेखिएको पावलले चाहिँ तिमोथीलाई भन्छन्, तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रिस्ट येशूमा विश्वास र प्रेम साथ नमुनाको रूपमा पक्री राख। वास्तवमा पहिलो तिमोथी 6:11 तल हेर्नुभयो भने तपाईँले पावलले चाहिँ तिमोथीलाई उसको लागि लेखेको वचनहरू तपाईँले त्यहाँ देख्नुहुन्छ। अब पावलले चाहिँ के अरे तिमोथीले चाहिँ ती कुराहरू कसरी गर्ने? दोस्रो चाहिँ यहाँनिर झुट्टा शिक्षक भनेर पत्ता लगाउने चिन्ह चाहिँ त्यस दोस्रो चिन्ह चाहिँ शिक्षकको आफ्नै मनोधारणा एटिच्युड। उनीहरू विनम्र हुनुको बदला झुट्टा शिक्षक, उनीहरू चाहिँ घमण्डी हुन्छन्। कतिजना मान्छेहरू तपाईँले घमण्डी देख्नुहुन्छ नि, कुनै कुराले पनि खुसी नहुने, तुरुन्तै विद्रोह गर्ने। अब मलाई त यस्तो गजब लाग्छ कि आजकलका क्रिस्चियन विश्वासी अगुवाहरू घमण्डी पनि थाहा पाउँदैन, एटिच्युड पनि चिन्दैन। दुःख लाग्दो कुरा हो। त्यस कारण तपाईँ र मैले परमेश्वरको स्पिरिट, परमेश्वरको आत्मा, परमेश्वरको वचन सिक्न जरुरी छ। यो धेरै ठुलो कुरा हो, मण्डलीका हरेक विश्वासीले जान्नुपर्छ। तर मलाई थाहा छ, बुझ्या छैन, कसैले गलतै शिक्षा दिए पनि कसैलाई थाहा हुँदैन। यो एकदमै डरलाग्दो अवस्था हो। त्यही कारण म यो यहाँबाट अमेरिकाबाट वहाँ 10, 11 बजे, 12 बजेसम्म भए पनि म सिकाउन कोसिस किन गरिरहेको छु? मलाई मेरो अधिकारको लागि हो, होइन। मण्डली शिक्षामा सही प्रकारले अगाडि बढ्नुपर्छ। त्यसैले घमण्डी झुट्टा शिक्षकहरू, उनीहरूको एटिच्युड घमण्डी, मयु भन्ने, आफ्नो कुरा चाहिँ चाहने नत्र रिसाउने, भावनामा डुब्ने, यस्तो खालका आवेगमा आउने त्यस्ता हुन्छन्। आवेगमा पवित्र आत्माको फल चाहिँ के हुन्छ? आवेग हुँदैन नि, संयम हुन्छ। संयम, प्रेम, शान्ति, धीरज, दया, भलाइ, संयम, विश्वस्तता, यस्ता कुराहरू हुन्छन् होइन, नम्रता। अनि पहिलो तिमोथी 6:4 चाहिँ के लेख्छ? ती घमण्डले फुलेका हुन्छन् र केही पनि तिनीहरूले जानेका हुँदैनन्, तर तिनीहरूलाई विवादहरू गर्ने मनोरोग लागेको हुन्छ, मानसिक रोग होइन, र यस्ता शब्दहरूको बारेमा झगडा गर्छन् जसले डाहा, कलह, बदनाम र खराब शङ्काहरू उत्पन्न गराउँछ। अब यस्ता कुराहरू त हामीले दिनदिनै भोगिराखेको छ। त्यस कारणले हरेक व्यक्तिको लागि आज फाइदा के हुन्छ? परमेश्वरले चाहिँ के भन्नुहुन्छ? वचनले के भन्छ? यी मान्छेले गरेको कुरा वचनसम्मत छ कि छैन? हामीले मान्छेको पछि होइन कि वचनको पछि लाग्नुपर्छ प्रियहरू, नत्र पनि मान्छेको पछि लाग्दा हामी पनि खाल्टातिर जान्छौँ। पहिलो तिमोथी 1:7 के छ? तिमीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन् तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्। कतिचोटि उनीहरूले यस्तो कुरा गर्न थाल्छन्, त्यो गलत छ कि सही छ उनीहरूले थाहा हुँदैन। वचन बुझ्ने विश्वासीको हृदय परमेश्वरप्रति ज्वलन्त भएको हुन्छ, घमण्ड हुँदैन, परमेश्वरप्रति एकदम समर्पित हुन्छ, घमण्डले भरिएको हुँदैन। त्यसैले यस्तो विश्वासी सानो विषयमा पनि विवाद गर्न थाल्छ किनभने ऊ घमण्डी हुन्छ। त्यसैले पहिलो तिमोथी 6:3 त्यही कुरा क्रिस्चियनहरू बारेमा भनिएको छ कि ख्रिस्टको वचनद्वारा तृप्त हुनुको बदला उनीहरू मानसिक बिरामी भइराखेका हुन्छन्। पहिलो तिमोथी 6:4 पनि तपाईँले हेर्नुभयो, यस्ता आत्मिकी शिक्षामा डाहा, झगडा, अआत्मिकी शिक्षा, आत्मिकी होइन, डाहा, झगडा, अनि अझ विद्रोह, तुष्ट, शङ्का निरन्तर पढिराखेको हुन्छ। अनि पहिलो तिमोथी 6:4 चार र पाँच पद पनि यस्तो छ, यो घमण्डले फुलेको हुन्छ र त्यसले केही जानेको हुँदैन, त्यसले व्यर्थको वाद विवाद गर्छ र एक एक शब्द लिएर झगडा गर्न खोजी हिँड्छ। यी कुराहरूले दाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछ। पाँचमा, 6:5 र बुद्धि भ्रष्ट भएका, सत्यबाट अलग भएका मानिसहरूको माझमा कचिङ्गल उठाउँछन् भनी भक्ति चाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू थाल्छन्। उनीहरूले के गर्छन्? धार्मिकता अथवा भक्ति भनेको चाहिँ गडलिनेस, परमेश्वरमा भक्ति गर्ने कुरा चाहिँ पैसा कमाउने कुरा हो, फाइदा गर्ने कुरा हो, म अगुवा हुनु पर्यो, म नेता हुनु पर्यो। वास्तवमा यो संसारको रोग हो। अहिले जति पनि पार्टीहरू नेपालमा छन्, जति पनि पार्टी नहुनेहरू पनि छन्, उनीहरूको नम्बर वान गोल के हो? उनीहरू नम्बर वान हुनु पर्यो। चर्चमा त्यो पस्या छ नि, होइन? उनीहरूलाई तल त मनै पर्दैन, नम्बर वान हुनु पर्यो। देखिन्छ छर्लङ्गै, अनि त्यो नम्बर वान हुन नपाएपछि चाहिँ त्यहाँ झगडा भएर फुटाउँछन्। ती मान्छेहरू पुरै छौँडाको पछि लाग्यो हो प्रियहरू, परमेश्वरको आत्माले त्यो गर्दैन। यो कुरामा हामी दोमर हुनु पर्दैन, द्याट्स अ डेभल वर्किङ। यी सबै कुरामा दुःखको कुरा भनेको चाहिँ मानिसहरूबाट सत्य लुटिन्छ। जब त्यस्ता खालका मान्छेहरू अगुवा हुन्छन्, मानिसहरूलाई के हुन्छ? दे आर रब अफ द ट्रुथ भन्छ। मान्छेले सत्य कुरा होइन कि गलत कुरा, अनि कसरी पुरै मण्डली गलत कुराको पछि लागेको हामी देख्छौँ। अनि दुई चार शब्द यता र उता फर्काएर मान्छेको दिमागलाई धोएर अनि त्यही गलत बाटोको पछि लगाउने मान्छेहरू धेरै हामी देख्छौँ। अनि यस्ताहरू ठिक गरिरहेको छु भन्ने बहाना गर्छन्, तर उनीहरूको चरित्रमा चाहिँ त्यो कुरा देखिँदैन। उनीहरूले कति पनि बदलाउ पवित्रतामा हुँदैन, विकृति हामी देख्छौँ। उनीहरू केवल कुरा काट्ने, विभिन्न किसिमको विद्रोह गर्ने, मान्छेलाई एउटा पक्षबाट अर्को पक्षमा उठाउने यस्तो काम लागिरहेको हुन्छ। तर बाइबलमा त्यो कुरा त टोटली गलत छ नि, त्यो पनि थाहा छैन। जबसम्म मान्छेको बारेमा कुरा छ, मैले कसैको बारेमा अर्को व्यक्ति, त्यो मान्छेले सही गलत गरोस् जे गरोस्, अर्को व्यक्तिकोलाई भन्ने कुरा त पाप हो नि, तर यो कुरा त कसैले पनि बुझेको छैन। अनि त्यही अर्का कुरा भन्ने नै बिजनेस, कसैको चाहिँ सेवा नै त्यही हुन्छ। उनीहरूको शिक्षाको उद्देश्य चाहिँ, मोटिभ चाहिँ, पहिलो तिमोथी 6:5-10 उनीहरू भक्तिको जीवन, आफ्नो आर्थिक फाइदामा, भक्तिको जीवन चाहिँ, धार्मिकताको जीवन चाहिँ आफ्नो फाइदा, आर्थिक रूपमा आफ्नो फाइदामा जोड्छन्। अनि 6:5 के छ? तिनीहरू क्रिस्चियन विश्वासको मुखले स्वीकार गरे तापनि पवित्र आत्माको शक्तिमा जिउने जीवन चाहिँ उनीहरूमा देखिँदैन, धेरै मान्छेहरूमा। उनीहरूले आफ्नो धार्मिक विश्वासलाई पैसा कमाउने काममा उपयोग गर्छन्। तिनीहरूले गर्ने सबै सेवा सत्य सेवा हुँदैन, तर एउटा धर्मको नाममा व्यापार मात्र हुन्छ। उनीहरूले त्यो चाहिँ केवल पैसा कमाउने बाटो बनेर आउँछन्। मैले धेरै यस्ता मान्छेहरू पनि देखाएको छु। तपाईँलाई म यहाँबाट भन्छु, मेरो आफ्नो बारेमा भन्न मलाई त्यस्तो राम्रो त लाग्दैन, तर म तपाईँलाई भन्छु, जति पनि यहाँ म सेवकाई गर्छु नि, मैले पैसा तलबको लागि गरे हुँदैन। म नेपालमा हुँदा पास्टर फुल टाइम मिनिस्ट्री, मैले पैसा एक पैसा काहीँबाट पनि लिन्थेन। तर अब हामी त जम्मै जे गर्यो त्यसमा झन् पैसा खोजिरहेको हुन्छौँ। तपाईँ परमेश्वरको सेवा गर्नुहुन्छ भने, परमेश्वरले तपाईँलाई दिया छ भने, तपाईँ किन परमेश्वरलाई सित्तै गर्न सक्नुहुन्न? होइन, वास्तवमा पावलले कोरन्थको मण्डलीको पैसा सपोर्ट लिन सक्थे, तर त्यो लिने कुरामा चाहिँ उनले असमर्थ, त्यसलाई अस्वीकार गरेका थिए, होइन, अस्वीकार गरेका थिए, ताकि कसैले उनलाई लोभीको दोष नलगाओस्। पहिलो कोरन्थी 9:15-19 तपाईँले हेर्नुभयो, होइन, भनेदेखि त्यो कुरा तपाईँले पाउनुहुन्छ। यहाँ के छ? तर मैले यी सबै अधिकारहरू प्रयोग गरेको छैन, अनि यी सबै कुराहरू तिमीहरूले मेरा लागि यसरी नै गर भन्ने आशाले मैले यी कुराहरू लेखेको पनि होइन, किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोज्ने अनुमति दिनुभन्दा बरु मेरो निम्ति मर्न असल हुनेछ। किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन, किनभने म प्रचार गर्न बाध्य छु, मलाई धिक्कार छ यदि मैले सुसमाचार प्रचार गरिन भने। यदि मैले आफ्नो इच्छा अनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ, यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु। त्यसो भए मेरो इनाम के हो त? यही नै हो कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारलाई सित्तैमा प्रचार गर्न पाऊँ र सुसमाचार प्रचारको रूपमा मैले पूर्ण अधिकार प्रयोग गर्न नपरोस्। म कुनै मानिसले मानिसको अधीनमा नभई सबैबाट स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकौँ भनेर मैले आफूलाई हरेक व्यक्तिको सेवक तुल्याएको छु। देखियो पावलको कुरा चाहिँ कस्तो छ, आफैलाई उसले सेवक भन्नुहोस् ताकि अरूलाई जित्न सकोस्। पहिलो थिस्सनीकी 2:5 पनि यो कुरा उसले बताउँछ, तिमीहरूलाई थाहै छ हामीले कहिल्यै चाप्लुसी गरेनौँ, परमेश्वरको साक्षी, परमेश्वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिनीहरूका रकम पाउनका निम्ति तिनीहरूसँग मित्रताको छल गरेका छैनौँ। पावलले के भन्छ यहाँ? पैसा रुपियाँको लागि, अब विषय चाहिँ पैसा रुपियाँ र धनको कुरा छ। योभन्दा पहिला एटिच्युड शिक्षाको कुरा थियो, यहाँ पैसा रुपियाँ र धनको कुरा छ। अनि मलाई लाग्छ आजको मण्डलीको, आजको अगुवाहरूको, आजको क्रिस्चियनहरूको सबभन्दा ठुलो समस्या हो, किनभने हामी मेटेरियल कुरा भन्छ। अमेरिका जस्तो देश त झन् मेटेरियल, पैसा रुपियाँ र धनमै गाभिया छ। त्यसकारण मान्छेले दुईटा दुईटा काम गरेर भए पनि बढ्नु पर्यो, किन्नु पर्यो, हुनु पर्यो, ठुलो घर चाहियो, ठुलो गाडी चाहियो, सबै कुरा चाहियो, भ्याकेसन जानु पर्यो। प्रियहरू हो, परमेश्वरको आत्माले के भन्दै हुनुहुन्छ यो कुरो बुझ्ने कुरामा चाहिँ तपाईँ र मलाई चाहिँ आज उहाँले वचन दिनुपर्छ। आज यी विषयमा ठुलो समस्या हामी देख्छौँ। मानिसहरू पैसाको निम्ति सबै कुरा गर्न तयार देखिन्छन्। यी भयानक विषयमा चेतावनी दिन पावलले पहिलो तिमोथी 6:10 मलाई लाग्छ अर्को 10 मिनट तपाईँले दिनुभयो भने आजको मैले सबै सिधाउँछु है त। रुपियाँ पैसाको लालचबाट बस्नलाई 4 तथ्य, सत्य तथ्यहरू यहाँनिर बताएका छन्। अनि त्यो चाहिँ पहिलो तिमोथी 6:10 त्यो कुरा 4 भनेर सिधाउँछु म। पहिलो सत्य चाहिँ धनले सन्तुष्टि दिँदैन। पहिलो तिमोथी 6:6 त्यहाँ के लेखेको छ? सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो। सन्तुष्टि सहितको भक्ति भनेको चाहिँ के हो? गडलिनेस भनेको चाहिँ के? परमेश्वरको आत्माको अगुवाईमा, वचनमा, उहाँको इच्छा अनुसारको जीवन, उहाँप्रति समर्पित भएको जीवन नै भक्ति हो। त्यो नै सन्तुष्टिको सबभन्दा मुख्य कुरा हो। अब यहाँनिर पहिलो तिमोथी 6:7 के छ? किनकि हामीले न त यस संसारमा केही ल्यायौँ न यहाँबाट केही लैजान नै सक्छौँ। 8 तर खान र लाउनसम्म छ भने हामी यसैमा सन्तुष्टि छौँ। 9 तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बराबरी र के भन्छ, बर्बादी र सर्वनाशमा डुबाउँछ। 10 किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। यो एकदमै महत्त्वपूर्ण पद छ यहाँनिर। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूको हृदय खोचेको छ। अब कतिजना मान्छेहरू चाहिँ बाहिरी रूपमा चाहिँ राम्रै देखा पर्छन् तर भित्र पैसाले कुइयाइसकेको हुन्छ। त्यसैले सन्तुष्टि भनेको चाहिँ के हो? भित्री प्रशस्तता जसले बाहिरी अवस्था जस्तो भए पनि, गरिबीमा भए पनि हामीलाई भित्री शान्ति हुन्छ। अनि पावलले फिलिपी 4:11 पनि यी कुरा, यी शब्दहरू प्रयोग गरेका छन्। साँचो सन्तुष्टि हृदयको भक्तिबाट आउँछ, तर हातमा प्रशस्त धन भएर साँचो सन्तुष्टि र आनन्द आउँछ भन्ने होइन। वास्तवमा धनवानहरू नै किसिम किसिमका समस्यामा परेका हुन्छन्। उनीहरूलाई मानसिक डाक्टरको आवश्यकता हुन्छ, उनीहरू नै आत्महत्या गर्नेमा उनीहरू नै हुन्छन्, पारपाचिके गर्नेमा। अमेरिकामा सबभन्दा धनी मान्छेहरू को छ? धनी मान्छेहरूको नाम मैले नलिउँ, तपाईँले जान्नुहुन्छ होला, प्राय धनी मान्छेको डिभोर्स भएको छ होइन। त्यसैले विचार गर्नुहोस्, तपाईँ क्रिस्चियन नै भएको भए चाहिँ कस्तो होला होइन? उनीहरूको आत्मा अनि उनीहरूको हृदय हर किसिमको खराबीले भरिएको हुन्छ, अनि त्यो धनले उनीहरूलाई कति ठुलो समस्या त्यहाँ हुन्छ होइन। साधु सुन्दर सिंहको याद आउँछ, उसको सबै कुरा भनेको एउटा पर्को थियो। अनि नेपालको जेलमा पर्दाखेरि पहिला चाहिँ त्यसलाई विरोध गरे एकजनाले, पछि पछि त्यसलाई चाहिँ झ्यालखानमा राख्न खोज्दाखेरि त्यो मान्छेले यसको जस्तो आनन्द भएको भएदेखि त म पनि उसकै पछि लाग्छु के, त्यो त्यो कुरा म अर्को दिन भन्छु। त्यो मान्छेमा त्यस्तो आनन्द थियो अरे साधु सुन्दर सिंह, खालि खुट्टा हिँड्ने, हि हेज नथिङ। थाहा छ किन? उसमा परमेश्वर हुनुहुन्थ्यो, ऊ परमेश्वरको बाटोमा थियो। तपाईँ र ममा परमेश्वर र परमेश्वरको बाटो, यी सबै अरू बाँकी कुराले के ल्याउँछ? समस्या ल्याउँछ, किन हामी झुटो बोल्न थाल्छौँ, लोभ गर्न थाल्छौँ, डाह गर्न थाल्छौँ, जुन सबै पाप हो त्यसले शैतान शैतानको पन्जामा लान्छ, अनि त्यसपछि के हुन्छ? त्यसले नर्कमा लान्छ। दोस्रो कुरा चाहिँ धन सम्पत्ति, पहिलो चाहिँ सन्तुष्टि थियो होइन, सत्य धन सम्पत्तिले सन्तुष्टि दिँदैन। दोस्रो कुरा चाहिँ धन सम्पत्ति लास्टिङ हुँदैन, त्यो चाहिँ सधैँ रहँदैन, स्थायी अस्थायी हुन्छ, स्थायी हुँदैन। हामीले आउँदा केही हामीले अहिले भर्खरै हामीले के पढेको छ हामी त यहाँनिर कुन पदमा हामीले पढेको थियौँ, किनकि हामीले न त यस संसारमा केही ल्यायौँ न यहाँबाट केही लैजान सक्छौँ होइन। त्यो कुरो यहाँ हामीले जन्मिँदाखेरि केही ल्याएका थिएनौँ, त्यो कुरो याद छ, हामीले आउँदा केही ल्याएका थिएनौँ। अयुब, तपाईँको अयुब 1:21मा के लेखेको छ भने, अयुब 1:21, भुइँमा घोप्टो परेर दण्डवत गरी भने म आफ्नै आमाको गर्भबाट नाङ्गै आएँ अनि म नाङ्गै फर्केर जानेछु, परम प्रभुले दिनुभयो अनि परम प्रभुले लानुभयो, परम प्रभुको नाउँ धन्य होस्। तपाईँले अयुबको पुस्तक कतिचोटि मान्छेले अयुबको बारेमा कुरै बुझ्दैनन्, किन यो अयुबको पुस्तक यस्तो लेखिएको छ, किन यस्तो छ भनेर। वास्तवमा महत्त्वपूर्ण कुरा छ अयुबको पुस्तकको बारेमा, महत्त्वपूर्ण परमेश्वरको बारेमा सबभन्दा बढी बताउँछ कि हामीले परमेश्वरमा कसरी भरोसा गर्नुपर्छ। जब कोही मर्छ भने त्यो लास भएर आफ्नो प्राण चाहिँ जान्छ, त्यसले केही लिएर जान्छ त? केही पनि लिएर जाँदैन। एकजना अलेक्जेन्डर द ग्रेट, तपाईँले नाम सुन्नु भएको छ, येसु प्रभु 2000 वर्ष जन्मिनु भयो, त्योभन्दा करिब करिब 300 वर्ष अगाडि हो कि मलाई पक्का। त्यो अलेक्जेन्डर द ग्रेट भन्ने जन्मिया थियो, ऊ चाहिँ कङ्करर, कहिले पनि नहारेको, उसलाई उसले चाहिँ विश्व जित्नलाई इन्डियासम्म पनि आएर लडाइँ गरेको। अनि ऊ चाहिँ लड्दा लड्दा, उसको बारेमा धेरै कुरा भन्न सकिन्छ, अनि कहिले पनि हारेको छैन, अनि लड्ने शत्रु नपाएपछि ऊ रोया थियो अरे। अनि उसको बारेमा एउटा चाखलाग्दो कुरा के छ भने नि, मरेपछि उसको उसले के भनेको रहेछ भने, उसको लास बाँधेर उसलाई अन्तिम संस्कार गर्दाखेरि उसको हात चाहिँ बाहिरै राखिदिनु खुलै, किन रे भनेदेखि उसमा त के थिएन होइन। अब सबै मान्छे कङ्कर गर्ने, कति कुरा त क्याप्चर गरेर कति सुन ल्यायो होला, अनि मान्छेले थाहा पाओस् कि अलेक्जेन्डर द ग्रेटले रित्तै गयो, केही पनि लानु पाएन। तर हामी तपाईँ के विचार गर्छौँ? थाहा छैन भोलि कति दिन बाँकी छ, हामी जसरी भए पनि जोड्नै पर्छ भन्ने त्यो कहाँबाट आउँछ? त्यो लोभ दुष्टबाट आउँछ। त्यस कारणले यो रुपियाँ पैसाको सम्बन्धमा हामीले विचार गर्नुपर्ने कुरा हो। तेस्रो सत्य, धन सम्पत्ति लास्टिङ छैन, तर पनि त्यही कुरालाई मान्छे मरिरहेको हुन्छ होइन। तपाईँ र मलाई क्रिस्चियन हुन दिँदैन धन सम्पत्तिले। रुपियाँ पैसाको लोभ चाहिँ के अरे, खराबीको जरा। रुपियाँ पैसा होइन, कोही कोही मान्छे धनी पनि हुन्छ सही प्रकारले, परमेश्वरले त्यसको लागि छुट्टै उद्देश्य दिनुहुन्छ, तर त्यो लोभ गर्न पनि सक्छ नगर्न पनि सक्छ। लोभ गर्नु चाहिँ खराब हो, तपाईँ मेरो हृदय कहाँ छ? हामीसँग धन छ भने त्यसलाई के को लागि प्रयोग गर्नुहुन्छ? तेस्रो कुरा चाहिँ हाम्रो आधारभूत भनेको चाहिँ बेसिक निड, आधारभूत आवश्यकता चाहिँ आवश्यकता सजिलै पुरा हुन सक्छ होइन। हाम्रो जुन आधारभूत आवश्यकता हुन्छ त्यो चाहिँ सजिलै पुरा हुन सक्छ, त्यस कारणले हामीले धन सम्पत्तिको लोभ गरिराख्नु पर्दैन होइन। त्यो चाहिँ तपाईँलाई मैले 8 पद, पहिलो तिमीथि 6:8मा, खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्टि हुनेछौँ। त्यस कारणले यहाँनिर 8 पदमा सो ने यहाँ भन्ने चलन छ नि, बास घाँस कबास, मान्छेको आधारभूत आवश्यकता भनेको के हो? के अरे घाँस बाँस, घाँस भनेको चाहिँ खाने कुरा भयो, बाँस भनेको घर भयो, कपास भनेको लगाउने कुरा हो, यो सबभन्दा आवश्यकता हो। जब मान्छेलाई यो खाने बस्ने लाउने कुरा छैन, उसले अरू कुरा पनि गुमाउन सक्ने चान्स हुन्छ, किनभने उसको सबै कुरा त्यसपछि सुरक्षित हुँदैन होइन। तर त्यसकै लागि त सबभन्दा ठुलो कुरै आवश्यकता छैन होइन। एकजना मान्छे 1800मा, हुन त यसको नाम चाहिँ तपाईँले धेरैले सुन्नुभयो होला, हेनरी डेभिड थोरो भनेर सुन्नुभएको छ होला, धेरै सुनेको छ पढ्नेहरूले। उसले चाहिँ के भन्छ भने, जब मानिस कति कुरा मानिसले जुन कुरा बिना पनि काम चलाउन सक्छ भने त्यो धनी मानिस हो अरे। कति कुराहरू चाहिँ पैसा बिना पनि, भनेको मतलब उसको आधारभूत आवश्यकता भन्ने कुरा चाहिँ छ। त्यस कारणले जब मानिस धन थुपार्ने काममा लाग्छ, साधारण कुरामा पनि उसले आनन्द गुमाउँछ। यो विचार गर्नुहोस् उसले, किनभने जीवन भनेको त सानो सानो कुरामा पनि एकदम रिजवाइस हुनसक्छ नि त होइन, सही उद्देश्यमा छ भने। तर जो मान्छे धनको पैसा लाग्छ नि, उसलाई ठुलै कुराले पनि सन्तुष्ट हुँदैन, किनभने उसको भित्रको खाल्टो यति धेरै चाहना र यति धेरै अभिलाषा गरिराखेको हुन्छ, सधैँ उसको त्यो भित्रको भोक शैतानले उसलाई जगाइदिया हुन्छ। चौथो सत्य, यो चाहिँ अन्तिम हो, धनको चाहनाले पापमा डोर्याउँछ होइन। पहिलो तिमोथी 6:9-10 यो कुरा हामी देख्दछौँ, धनको चाहनाले पापमा डोर्याउँछ, तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन्, र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछ। 10 पद, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो, पैसा लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूको हृदय घोचेको छ। त्यस कारणले यो अन्तिम कुरा म तपाईँलाई भन्दैछु, चौथो सत्य चाहिँ, त्यस व्यक्तिले चाहिँ के छ, त्यो त्यो जो लोभ लोभ गर्छ नि, अझै मोर चाहियो, अझै मोर बेसरी भएको मान्छेलाई चाहिँ मोर चाहियो, एउटा सानो कुराको लागि पनि चाहियो। एउटा कथा छ नि होइन, मासु खान पऱ्यो रे, अब त्यो कहाँतिर मैले बिर्सेँ, जस्तो यो दाउदको, दाउदले अर्काको श्रीमतीलाई पाप गर्छ नि, त्यसको बारेमा त्यो एउटा भेडाको कुरा सामुएल हो क्यारे होइन, को त्यो जोनाथन को थियो त्यहाँ, त्यो मैले त्यो ठ्याक्कै बिर्सेँ, त्यो पुजारी के भन्छ प्रिस्ट थियो उसले त्यहाँ आएर नेथन, अनि उसले चाहिँ एउटा कुरा भन्छ नि होइन, अर्काको बथानको 3टा भेडा भएको, 3टा मात्रै भेडा भएको एउटा ल्याएर काटेर खान्छ क्या, आफ्नो चाहिँ 1000औं भेडा चाहिँ उसले के पनि गर्दैन भन्ने त्यहाँनिर कुरा छ नि होइन। लोभले मान्छेलाई त्यस्तो बनाउँछ होइन, त्यस कारणले उसलाई त्यो मोर चाहन्छ क्या, 1000औं आप्सन छ, त्यो एउटा खर्च गर्ने विचार छैन, त्यो गरिबको चाहिँ एउटा ल्याएर खान्छ होइन। त्यो कुरा तपाईँले दाउदको त्यो सामेरमा पढ्नु होला। त्यसैले भौतिक कुराहरू मान्छेले यस्तो त्यसको अभिलाषा गरिरहेको हुन्छ, जसले गर्दा उसलाई सन्तुष्टि, आनन्द, सफलता हुन सकोस् भन्ने विचार गर्छ, तर वास्तविकतामा उसले त्यो सबै कुरा गुमाएको हुन्छ। ऊ चाहिँ धन सम्पत्तिको लोभको पासोमा पर्छ, किनभने धन सम्पत्तिले उसलाई जहिले पनि पासोमा पार्छ, त्यो त्यो धन सम्पत्ति चाहिँ स्वतन्त्रता नभएर बाधा बन्धन बन्दछ। धनको लोभले सन्तुष्टिको बदला अझै त्यो धन सम्पत्ति प्रतिको लोभले न रातमा निन्द्रा हुन्छ होइन, असन्तुष्ट ल्याउँछ। त्यसैले सबै सत्यनाशतिर त्यसले डोर्याएको हुन्छ। त्यस कारणले पहिलो तिमोथी 5:17-18 अघि मैले पढिसकेँ होला, यो एकचोटि म त्यो कुरालाई पढ्ने इच्छा गर्छु। पहिलो तिमोथी 5:17-18 हामीले पहिल्यै हेरिसकेको, मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोब्बर आदरका योग्य हुन्छन्, विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्, किनभने पवित्र शास्त्र भन्छ दाई गर्ने गोरुको मुखमा मोहलो नलगाऊ, परिश्रमले आफ्नो कामको ज्याला पाउनुपर्छ। त्यसैले यहाँनिर के छ भनेदेखि, उसले त्यो आफ्नो सित्तै खाने कोसिस गर्नु पर्दैन। यहाँ अर्को चाहिँ यो के भन्छ, युहन्ना 10:11-14 यो पढेर म सिधाउँछु, म असल गोठालो हुँ, असल गोठालोले आफ्ना भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ, भेडाको भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठालो जस्तो हुँदैन, त्यसले त ब्वाँसोलाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ र ब्वाँसोले भेडाहरूलाई काँजी लैजान्छ र तितर बितर पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ, म आफ्नो भेडाहरूलाई चिन्छु अनि मेरो भेडाहरूले मलाई चिन्छ। यहाँ मुख्य कुरा चाहिँ के छ भनेदेखि, हामी रुपियाँ पैसाको पछि लाग्यौँ भने यो भाडाको मान्छे जस्तै हुन्छ, होइन? त्यो त्यो भन्न खोजिएको हो। अनि तपाईँ र म परमेश्वरको काममा छौँ भनेदेखि हाम्रो खाँचो परमेश्वरलाई थाहा छ, पुरा गर्नुहुन्छ। तिमोथी पहिलो कोरन्थीमा त्यही कुरा हो। त्यसकारणले यो वास्तवमा मैले एकदमै छोट्याएँ, यो खण्ड अझै बढी छ। वास्तवमा यो एकदमै महत्त्वपूर्ण शिक्षा छ अनि मलाई आशा छ तपाईँले आज जे कुरा सुन्नु भएको छ यसमा मनन गर्नुहुनेछ। परमेश्वरले हामीलाई साँच्ची नै एउटा परिवर्तनको जीवन जिउनलाई सहायता गर्नुभएको होस्।